नमस्कार, सरोकार कार्यक्रमबाट मुकुन्द भण्डारीको मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र किरण कापले। आदरणीय श्रोता, दशैं र तिहार जस्ता ठूला चाडपर्वहरू नजिकै छन्। विभिन्न कामको सिलसिलामा घर बाहिर भएकाहरू दशैंमा घर जानको लागि दिनगन्ती शुरू गर्न लागिसकेका छन्। तर घर कसरी जाने, सवारी साधनको टिकट पाइने हो या पाइने होइन, टिकट कसरी काट्ने, यदि टिकट पाइयो भने पनि बिग्रिएको बाटोमा कसरी यात्रा गर्ने लगायत तमाम कुराहरू मनमा खेल्न थाल्दछन्। यात्रुवाहक साधनको अग्रिम टिकट अहिलेसम्म खुलेको छैन। यातायात व्यवसाय र सरकार पक्षबीच पटक पटक छलफल भए पनि अग्रिम टिकट खुल्न नसक्नुको कारण के हो, अग्रिम टिकट खुलाउन किन विलम्ब हुँदैछ, यहाँहरूका मागहरू के हुन् भन्ने विषयमा आज हामी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारसँग कुराकानी गर्दैछौ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
नमस्कार, शुभ प्रभात।
हामी दशैंको पूर्व सन्ध्यामा छौ। अहिले अब यातायात व्यवसायीहरूको पनि महत्वपूर्ण क्षण हुन्छ दशैं तिहारमा, कसरी यात्रुहरूलाई सुरक्षित घर पुर्याउने, कसरी सबै यात्रुलाई आफ्नो गन्तव्य पुर्याउने भन्ने एउटा यो महत्वपूर्ण क्षण पनि हो, धेरै चाप हुने समय पनि हो दशैं तिहार भनेपछि। र अहिले अब यात्रुहरूको मनमा अथवा दशैं तिहारको समयमा घर जानेहरूकोमा मनमा के छ भने, अहिले पनि अग्रिम टिकट खुलेन, कहिले खुल्ला भन्ने चासो छ, यो चासोलाई यहाँ कसरी मेटाउनुहुन्छ?
हजुरले भने जस्तो यो प्रमुख जिम्मेवारी हामीहरूकै हो, नेपाली दर्शन राष्ट्रिय महासंघकै हो, र हरेक साल हरेक वर्ष दशैंमा हामीले नै यसलाई व्यवस्थापन गर्दै गएका छौँ। सरकार पक्ष हामी सबै मिलेर यसको व्यवस्थापन गर्नुपर्नेछ। पहिलो यसको चाहिँ जुन चाहिँ हिसाबले एकैचोटि 20 लाख मान्छे चाहिँ राजधानीबाट बाहिर जाने, आफ्नो थाकथलोमा जाने, जुन चाहिँ अब चाडबाड मनाउने, हर्षोल्लास मनाउने, जुन चाहिँ एउटा चाहिँ ठुलो चाड हो हाम्रो, त्यसलाई व्यवस्थापन गर्न ठुलो चुनौती नै छ, त्यो सहज चाहिँ छैन। तर तपाईँको प्रश्नतिर केन्द्रित हुँदै मैले भन्नुपर्दा, पोहोरदेखि हाम्रो परम्परागत रूपमा यो घटस्थापनादेखि एक हप्ता अगाडि हारारी नै चाहिँ यो अग्रिम बुकिङ खोल्ने गरेको छ, र यसपालि पनि त्यही नै हुन्छ। र चाहिँ खालि के हो भन्दाखेरि, सरकारसँग अस्ति शनिबारको दिन भयो भने यातायात भौतिक पूर्वाधार यातायात मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, विभागीय प्रमुखहरू, विभागका प्रमुखहरू सबै बसेर हामी बसेर छलफल पनि गऱ्यौँ। त्यसमा 7 बुझे एउटा सहमति पनि भएको छ, यसरी यसलाई चाहिँ अगाडि बढाउने भन्न भन्ने कुरा पनि भएको छ। भोलि नै हामी चाहिँ यातायात व्यवस्था विभागमा बसेर यसले अब यो चाडबाडका लागि गर्नुपर्ने कामहरू, सरकारले गर्नुपर्ने कामहरू, प्रहरी प्रशासनले गरिदिनुपर्ने कुरा र हामीले गर्नुपर्ने काम कर्तव्यहरूका बारेमा त्यसलाई गहिरो रूपमा छलफल गर्छौँ, र परम्परागत रूपमा गर्नुपर्ने एउटा चाहिँ कार्यविधि पनि छ, के गर्ने भन्ने हरेक साल त्यसलाई पनि अनुमोदन गरेर हामी अगाडि बढ्छौँ। त्यो हुनाले अब अहिले मिडियामा जसरी चाहिँ यो टिकट खुलेन खुलेन भन्ने कुरा इस्यु चाहिँ बढी आएको, र अर्को भाडा दरको इस्यु बढी आएको, र यी कुराहरूको समाधान भइ नै सकेका छन्। हाम्रो प्रमुख भनेको चाहिँ अहिले पनि भन्नुभयो, सुरक्षित तरिकाबाट र चाहिँ सहज रूपमा चाहिँ सार्वजनिक यातायातलाई कसरी चाहिँ गुडाउने भन्ने कुरो नै प्रमुख चाहिँ कुरो हो, र अहिले पनि बर्सातको रूपमा चाहिँ बढी बर्सात भइरहेको अवस्था र यो चाहिँ मौसमविदहरूको भनाइअनुसार पनि दशैं चाहिँ आज बिहान मात्र एउटा पत्रिका हेरिरहेको थिएँ, त्यसमा चाहिँ अझै मौसम यो मनसुन चाहिँ रहने भन्ने कुरो आइरहेको छ। हामीलाई चाहिँ अनुहार चाहिँ कुरो चाहिँ त्यसमै छ, किनभने हाम्रा बाटाघाटा चाहिँको अवस्था दुरवस्था हामी सबैलाई जानकारै छौँ, र त्यसमाथि पनि बर्सात हुने भएपछि त्यसले पुर्याउने अवरोध चाहिँ कसरी समाधान गर्ने भन्ने कुरा हो। शनिबारको दिन यातायात मन्त्रीज्यू, सचिवज्यूबाट एउटा चाहिँ कन्फिडेन्स पनि आएको छ, जुन चाहिँ 10 गतेभित्र चाहिँ यो चाहिँ खाल्टाखुल्टीहरू पुगिसक्ने र घटस्थापनाबाट अलिकति स्मुथली गाडी रन हुने गरेर चाहिँ सडकको व्यवस्थापन गर्ने भन्ने कुरा आएको छ। त्यो हुनाले अलिकति सहज हुन्छ कि भने, तर अब यो मौसमको कारणले कतिको साथ दिन्छ त्यो हेर्न बाँकी छ।
हजुर, सरकारसँग कुराकानी भइरहँदाखेरि, मन्त्रालयसँग कुराकानी भइरहँदाखेरि 7 बुझे कुरा गर्नुभयो, के छन् ती बुझाहरूमा?
पहिलो अहिले मैले भनिहालेँ, सडकको विषयकै कुरा हो मुख्य त, त्यसलाई अघि मैले भनिहालेँ, अब घटस्थापनासम्ममा त्यसलाई सहजीकरण गर्ने भनेको छ, राज्यको संयन्त्र सबै प्रयोग गर्ने हो, र चाहिँ सिरियसली लाग्ने हो भने त्यो समाधान हुन्छ भन्ने नै हो। अब त्यसमा प्रकृतिले कतिको साथ दिन्छ एउटा चुनौती त छँदै नै छ, र अर्को चाहिँ के भन्दा, यो बिबी हाइवेबाट चाहिँ चल्ने सवारी साधनको विषयमा छ, त्यहाँ चाहिँ प्राइभेट नम्बर प्लेट गाडीहरूले दुःख दिइरहेका, अनधिकृत रूपमा गाडी सञ्चालन भइरहेको त्यसलाई रोक्ने र यो रात्रिकालीन गाडीहरू चाहिँ त्यहाँ सञ्चालन हुनु हुँदैन, त्यो रिक्स हाई रिक्स फ्याक्टर भए हुनाले त्यस्तो अवैधानिक रूपले चलिरहेको हुनाले त्यसलाई पनि चाहिँ रोक्ने र विभागलाई चाहिँ यातायात व्यवस्था विभागले त्यसको चाहिँ अनुगमन गरेर चाहिँ मन्त्रालयलाई प्रतिवेदन पनि बुझाउने भन्ने कुरा छ। अर्को चाहिँ यो चाहिँ दसैँको बेलामा एटलिस्ट देशभरिको चाहिँ बस पार्कमा कमसे कम सार्वजनिक यातायात सवारी साधनहरूलाई चेक जाँच गरेर पठाउने एउटा व्यवस्थापन पनि गर्ने, विगतमा हामीले त्यो गर्ने गरेका थियौँ। जस्तै गङ्गबु बस पार्कमा त्यहाँ सिपर्दीको टाटाको चाहिँ ग्यारेज पनि छ, त्यसबाट चाहिँ चेक जाँच गरेर पठाउने र त्यसमा विभागका मेकानिकल इन्जिनियरहरूको पनि सहयोग लिएर त्यो चेक जाँच पनि गर्ने भनेका छौँ। भोलि अर्को एउटा प्रस्तावको रूपमा हामी पनि अगाडि बढ्दैछौँ। जति पनि चाहिँ सवारी साधन विक्रेताहरू हुनुहुन्छ उहाँलाई अनुरोध गरेर चाहिँ यो चाहिँ बाटोमा हुँदाखेरि काहीँ बिग्रियो मर्मत गर्दै गरेर यो राइस चाहिँ रोड साइड चाहिँ यो असिस्टेन्टको लागि उहाँहरूलाई पनि अनुरोध गर्ने भन्ने कुरो पनि गर्छौँ र यसलाई सहजीकरण गर्ने कुरामा चाहिँ अगाडि बढाएर अर्को सबैको जनसाधारण बढी चासो भएको विषय भाडाको विषय हो। यो चाहिँ त्यसमा प्रष्ट रूपमा देखिएको छ, फेरि सधैँभरि आरोप चाहिँ व्यवसायीलाई लाग्ने, महासङ्घलाई लाग्ने, बार्गेनिङ गर्यो यो गर्यो भन्ने कुरा हो, त्यो सरासर गलत हो। हामीले बार्गेनिङ होइन, सरकारको कमी कमजोरले गर्दाखेरि यी इस्युहरू चाहिँ आउने गर्नु चाहन्थ्यो। त्यसमा प्रश्न लेखेको एक वर्ष चाहिँ गएको एक वर्ष यो चाहिँ फ्युलबाट पेट्रोलियम पदार्थबाट घटबड हुने समायोजन नभएको र चाहिँ वर्षको एकपटक समायोजन हुनुपर्ने चाहिँ तीन वर्ष भइसक्यो समायोजन नभएको भनेपछि त्यसमा व्यवसायी र महासङ्घको कहाँ दोष भयो? त्यो त सरकारी संयन्त्रले काम नगरेका कारणले यी कुराहरू आएका हुन् भन्ने प्रष्ट रूपमा यसपालि जनाएको थियो र माननीय मन्त्रीज्यू र चाहिँ सचिवज्यूसँग पनि छलफलमा यी कुराहरू सिरियसली भएको छ र लगत्तै छठ पछाडिको पहिलो हप्तामा चाहिँ यसको समायोजन गर्ने भनेको छ। त्यो कुरा चाहिँ अगाडि बढेको छ। अब यो चाडबाडमा चाहिँ जुन चाहिँ टिकट दर हो पुरानै टिकट दरको अनुसार चाहिँ सञ्चालनमा आउँछ, त्यो पनि जानकारी गराए र अर्को चाहिँ यो चाहिँ सम्पूर्ण सार्वजनिक यातायातलाई व्यवस्थित गर्नको लागि निर्णयहरू दुईटा निर्णय भएका छन्। एउटा चाहिँ प्रतिवेदन छ, यो सुधार आयोगको चाहिँ प्रतिवेदन शरचन्द्र पौडेल पूर्व सचिव शरचन्द्र पौडेलको नेतृत्वमा सरकारले गठन गरेको उच्च स्तरीय आयोगबाट यो चाहिँ सार्वजनिक यातायातका भएका समस्या र यसलाई समाधानको विषयमा एउटा चाहिँ कार्यदल बनेको थियो। त्यसले 13 महिना लगाएर र भोलिन्टेरी चाहिँ त्यसले चाहिँ एउटा प्रतिवेदन बुझाइसकेको अवस्था छ। त्यसको कार्यान्वयनको सम्बन्धी मन्त्रालय अस्तिको सहमति भएको छ। त्यसलाई चाहिँ जुन जुन कुराहरू चाहिँ तुरुन्तै गर्न सकिन्छ त्यसलाई इम्प्लिमेन्टेसन गर्ने र अरूलाई चाहिँ तत्त्व निकाय कुन कुन निकाय हो त्यो निकायलाई चाहिँ लेखी पठाउन अनुरोध गर्ने भन्ने कुरा भएको छ। त्यो साह्रै सकारात्मक कुरो छ र अर्को चाहिँ यो चाहिँ सर्वसामान्य सर्वोच्च अदालतबाट भएका दुईटा निर्णय छ। एउटा 20 वर्ष सवारी साधनको विषयमा चाहिँ एउटा कार्यविधि सबैलाई हुने गरेर एउटा कार्यविधि बनाएर चाहिँ अगाडि बढ्नुपर्छ, यो यान्त्रिक चेकबाट चाहिँ चेक जाँच गरेर त्यसको आयु तोक्ने काम चाहिँ गर्नुपर्छ भन्ने कुराहरू छन्। त्योलाई विभागलाई चाहिँ त्यो निर्देशन दिएको छ र अर्को चाहिँ यो सिन्डिकेटको नाममा जुन सङ्घ संस्थालाई खारेज गर्ने भन्ने सरकारको निर्णय थियो, सामान्य सर्वोच्च अदालतले त्यो कानुन विपरीत रहेको हुनाले त्यसलाई खारेज गरिएको छ र यस विषयमा पनि योलाई कसरी अगाडि बढाउन सकिन्छ र सार्वजनिक यातायातलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, यसको कार्यविधि कसरी बनाउन सकिन्छ, त्यो विषयमा चाहिँ 1 महिनाभित्र उसलाई के अरे यातायात व्यवस्था विभागलाई
यहाँले यो भनिरहँदाखेरि यो दशैं तिहार भनेपछि यहाँहरूको लागि यातायात व्यवसायको लागि सरकारसँग बार्गेनिङ गर्ने एकदमै महत्वपूर्ण एकदमै राम्रो मौका है, च्याखे थाप्ने मौका। यस पटक पनि यहाँले भाडाको विषय उठाइहाल्नुभयो
र मैले फेरि भनिहाले, अब तपाईँले सोधिहाल्नुभयो भनिहाले, मैले अघि सुरु भने यो हाम्रो च्याखे थाम्ने काम होइन, सरकारले काम गर्न नसकेको कुरा चाहिँ उजागर गरिदिनु पर्यो। हामीले बार्गेनिङ गरेका छैनौँ, सरकारले नै मन्त्री स्तरीय निर्णयबाट हामी यो गर्छौँ भन्ने कुरा किन नगरे भनेर प्रश्न चाहिँ गरिदिनु पर्ला। हाम्रो बार्गेनिङ छैन, बार्गेनिङ भए त हामी खोल्दैनौँ ल तिमीहरूले रेट निर्धारण नगरिकन चाहिँ गर्दैनौ भनेर पनि त भन्थ्यो होला नि त, त्यो त भनेनौ नि त। सरकारले आफ्नो जिम्मेवारी लिनु पर्यो भने हो, र रेस्पोन्सिबल हुनु पर्यो, सरकार जिम्मेवार हुनु पर्यो, नागरिकप्रति गरेका चाहिँ कुराहरू, निजी क्षेत्रप्रति गरेका कुराहरू र नीतिगत गरेका निर्णयहरूलाई चाहिँ कार्यान्वयन गरिदिनु पर्यो भन्ने अनुरोध मात्र हो। हाम्रो बार्गेनिङ हुँदैन, हामी एउटा चाहिँ गरिखाने पेसामा लागेका व्यक्तिको त्यत्रो बार्गेनिङ गर्ने क्षमता कहाँ हुन्छ?
हजुर, यहाँहरूले सर्वोच्च अदालतको कुराहरूलाई, त्यहाँका फैसलाको कुराहरू पनि गर्नुभयो होइन, र ती कार्यान्वयन गर्नुपर्ने राम्रा पक्षलाई कार्यान्वयन पनि गर्नुपर्छ, यात्रालाई सुरक्षित बनाउनुपर्छ, सहज बनाउनुपर्छ, यात्रुलाई मात्र होइन यातायात व्यवसायीहरूलाई पनि उहाँहरूको पेसा सुरक्षित गर्नुपर्छ भन्ने तर्फ सबैले लाग्नुपर्छ, यो एकातिर भयो। तर पनि यात्रु भाग बसहरू अथवा व्यवसायीहरूले चाहिँ यो दशैं तिहारको समयमा सिटमा मात्र लैजानुपर्छ भन्ने किसिमको नियम हुँदा हुँदै पनि यहाँहरू चाहिँ ओभरलोड गरेर लैजानुहुन्छ, मुनामा राख्नुहुन्छ अथवा अरू ठाउँ बसाएर लैजानुहुन्छ, यतातिर्फ यो साल यस्तो हुन्छ कि हुँदैन?
यस्तो हो, यसमा के कुरा बुझ्नुपर्छ भन्दाखेरि, यो अरू बेलामा नर्मल अवस्थामा चाहिँ यो चाहिँ मुढा राख्ने अथवा चाहिँ क्याबिनमा राखेर लाने काम त्यो हुँदैन। किन भन्दाखेरि अब त्यो बेलामा सहज हुन्छ, गाडीको उपलब्धता सहज हुन्छ र मान्छेको फ्लो पनि त्यही अनुसारको हुन्छ। अब यसपालि त लगभग लगभग यो दुर्घटनाले गर्दा बारी पहिरोले गर्दाखेरि त पुरै चाहिँ दुई तिन महिना त गाडी नचलेको अवस्थामा चाहिँ गुज्रियो यो वर्ष। र चाहिँ अहिलेको भनेको चाहिँ मेरो अनुरोध चाहिँ कहाँ छ भन्दाखेरि, यो हरेक वर्ष दसैँ आउँछ र हरेक वर्ष त्यही नम्बरमा 15-20 लाखमा चाहिँ नागरिक चाहिँ बाहिर जानुहुन्छ र एउटै समयमा जाने चाहिँ हुन्छ, किनभने चाड त्यही बेलामा हुन्छ। त्यसलाई त्यो बेलाको लागि भनेर छुट्टै व्यवस्थापन बस ल्याएर राख्न सक्ने अवस्था निजी क्षेत्रको त छँदै छैन, सरकारले पनि गर्न सक्दैन। किनभने 4-5 सय बस किनेर दसैँका लागि मात्र चलाउने भन्दा त्यो चाहिँ खरबौँ रुपियाँ अरबौँ रुपियाँ चाहिँ खनाउने अवस्था रहँदैन। भएको सवारी साधनलाई नै उपयोग गरेर हामीले आजसम्म गरेका हौँ। यो सुखद रूपमा आरामसँग चाहिँ हुन्छ भन्ने परिकल्पना चाहिँ गर्नु भएन, तर सकेसम्म यसलाई कष्टकर नहोस्, यसलाई चाहिँ सुविधायुक्त होस्, यो चाहिँ के भन्दाखेरि बिचौलियाले गर्दाखेरि अप्ठ्यारो नहोस्, डबल टिकेटिङ नहोस्, भाडा दरमा ठगी नहोस् भन्ने कुरामा सरकार, हामी, म चाहिँ प्रहरी सबै मिलेर चाहिँ यसो व्यवस्थापन गर्ने गरेका छौँ। त्यो हुनाले यसलाई त्यसरी दिन्छ पोहोर सालको म एउटा तितो यथार्थ म सुनाउन पनि चाहन्छु। सडकका कारणले पश्चिमबाट आउने गाडी, सुदूरपश्चिम पश्चिमबाट आउने गाडीहरू बाटोमै अड्किएका कारणले गर्दाखेरि हामीले त्यस दिन दुई तिन दिन चाहिँ यो चाहिँ उपत्यकामा रहेका सार्वजनिक सवारी साधनहरूलाई, लोकलमा चल्ने गाडीहरूलाई पनि हामीले चाहिँ थप शुल्क दिएर पनि हामीले गन्तव्यमा पुर्याउनु पर्ने स्थिति आएको थियो। त्यो चाहिँ नहोस् यसपालि भन्ने हाम्रो चाहना हो। त्यो हुनाले सडकलाई चाहिँ दुरुस्त राखिदिनु पर्यो भने हो, किन भन्दाखेरि अहिले पनि चाहिँ पश्चिम सुदूरपश्चिमबाट आउँदाखेरि 25-26 घन्टा चाहिँ यहाँ चाहिँ उपत्यकामा आइपुग्न लाग्छ भने त्यो गाडी आएर फर्किने सम्भावनै हुँदैन। त्यस हुनाले त्यो चाहिँ समय अवधिलाई कम गर्न सकियो भने यात्रालाई सहज गराउने र गाडी उपलब्ध गराउनको लागि हामीलाई सहज हुन्छ भन्ने नै हो।
हजुर, हामी सड़कको विषयमा सरकारी पक्षसँग कुराकानी आगामी कार्यक्रममा गर्ने नै छौँ। अहिले खास गरेर हामी यातायात व्यवसायीसँग सम्बन्धित र न्यायसँग कुराकानी गर्दैछौँ। यहाँले सुदूरपश्चिम अथवा सुदूरपूर्वकै कुरा गर्नुभयो, जुन लामो दूरीका सवारी साधनहरू चलाउनु पर्ने अवस्था छ अहिले। त्यहाँ चलाउने सवारी साधनहरूमा दशैंको समयमा एकदमै चाप हुन्छ, सवारी चालकहरूले पनि एकदमै व्यस्त भएर काम गर्नुपर्ने हुन्छ। यो अवस्थामा पनि देखावटी रूपमा दुईटा चालक छन् भन्ने तर एउटैले चलाउने अवस्था विगतमा पनि देखिए, त्यसले गर्दा दुर्घटनाहरू पनि भएका उदाहरणहरू छन्। अब त यसलाई परिमार्जन गर्दै जाने हो कि इमान्दारता देखाउने हो कि यसमा?
होइन, यस्तो हो, यो प्रश्न चाहिँ सधैँभरि दशैंमा आइरहने प्रश्न, यो चाहिँ भाडाका विषय, यो चाहिँ दुईटा चालकका विषय, यी कोचाकोचका विषय सधैँ आइरहने प्रश्न नै हुन्। म अनुरोध के गर्न चाहन्छु र जानकारी पनि के गर्न चाहन्छु भन्दाखेरि, प्रहरी प्रधान कार्यालयले एप्स एउटा चाहिँ प्रविधि युक्त एप बनाएर सम्बन्धित नाकामा चाहिँ ड्राइभरको पहिचान हुने गरेर उहाँले फोटो लिनुहुन्छ। यो चलिआएकै छ, फेरि अहिले चाडबाडको कुरो मात्र होइन, र त्यसलाई चाहिँ कहाँ चाहिँ चेन्ज हुनुपर्ने हो चालक, त्यो सेक्टरको प्रहरीमा उहाँहरूले पठाइदिनुहुन्छ र त्यहाँबाट चेकिङ हुन्छ। यो आन्तरिक रूपमा चेकिङ भइरहेको अवस्था हो, नभएको अवस्थामा कारवाही भएका पनि घटनाहरू छन् र चाहिँ के भन्दाखेरि त्यो चाहिँ जनमानसमा नआए हुनाले चाहिँ यो कुरा हो, तर स्ट्रिक्टली लामो दूरीमा दुईटा चालक राखेर लाने कुरामा चाहिँ त्यसो कम्प्रोमाइज हुँदैन, कसैले गर्नुभयो भने त्यो त कारवाहीको घेरामा परिहाल्छ।
हजुर, यहाँले भन्नुभयो दशैं तिहारमा आइराख्ने प्रश्न नै दोहोरिन्छन्, किनभने सुधार नभएपछि त्यसमा चाहिँ दोहोरिराख्नुपर्ने कुरा पनि हुन्छ। यहाँले भन्नुभयो कि सुधार भएका संकेतहरू पनि गर्नुभयो, यद्यपि हामी आशा गरौं आउने चाडबाडहरू सुरक्षित हुन्, यात्रुहरू सुरक्षित गन्तव्यमा पुगुन् र कसैको पनि घरमा चाहिँ दशैं दशाको रूपमा नआओस् भन्ने हाम्रो पनि कामना छ। यसैसँग जोडिरहँदाखेरि अर्को कुरो पनि के छ भने सवारी साधनहरू चलाइन्छन्, केही कुराहरू चाहिँ यात्रुको पनि दबाव पनि हुनसक्छ, त्यसमा चाहिँ यसलाई नकार्न सकिँदैन, तर अनुमति नपाएका इजाजत नपाएका बाटाहरू पनि सवारी साधनहरू चल्छन्, यो जिम्मेवार त यहाँहरूको हुने होइन र?
यस्तो हो, अब यो प्रश्न गहन प्रश्न हो र चाहिँ अनुमति नभएको चाहिँ बाटाहरूमा चल्ने कुराहरू पनि अस्ति इस्युहरू उठाएका छन्। यो पटकिएको भरमा चाहिँ चलाउने व्यवस्थालाई बन्द गर्नुपर्छ, किन भन्दाखेरि जसले सडक बनाए त्यसले नै यो सडक चाहिँ चल्न लायक छैन भनेपछि त्यहाँ गाडी चलाउने काम हामीले गरिरहेको होइन, त्यो एकदमै राम्रो कुरो हो। तर कसैले लोभ लालचका कारण है भन्नुभयो चाहिँ प्यासेन्जरका चाहिँ प्रेसरमा चाहिँ यस्ता गाडी चलाउने कुरामा यो त सरकारी निकायले रोक लाउनु पर्छ, संयुक्त रूपले काम गर्ने
होइन। यहाँहरूको समितिले आफ्नो मातहत यो क्षेत्र निजी क्षेत्रलाई त हजुरले पनि कन्ट्रोल गर्नु पर्ला नि, हजुरको
हामीले भन्ने कुराहरू हामीले गर्ने कुराहरू त हामीले गर्छौँ नै, तर हामीले कारवाही गर्न सक्ने हामीको त्यो संयन्त्र छैन, हामीले त रिक्वेस्ट गर्ने हो, हामीले यसो नगर भन्ने हो, निर्देशन दिने हो, निर्देशन नमान्नेलाई सरकारले कारवाही गर्छ, त्यो हुनाले चाहिँ संयुक्त रूपमा सरकार निजी क्षेत्र सँगै बसेर काम गर्नुपर्छ भनेको कुरै नै त्यही हो। त्यो हुनाले हामीले यसपालि चाहिँ के भनेको छौँ भने अनिवार्य रूपमा टिकट चाहिँ चेक जाँच गरिदिनु होला भनेको छौँ होइन, त्यो हुनाले के भन्दाखेरि नागरिकलाई पनि अनुरोध के भन्दाखेरि टिकट लिएर मात्र चाहिँ सञ्चालन बसमा सवार गरिदिनु होला भनेका छौँ। जस्तो प्लेनमा चढ्ने बेलामा चाहिँ तपाईँको आइडी कार्ड बिना तपाईँ प्लेन चढ्न पाउनुहुन्छ र पाउनुहुन्न नि त, तर बसमा चाहिँ के पनि नचाहिने भन्ने हुन्छ हुँदैन नि त, अब त्यसलाई चाहिँ अब अहिलेसम्म प्र्याक्टिसमा आएको छैन, अब प्र्याक्टिसमा ल्याउनु पर्यो, कमसे कम वर्षमा चढ्ने नागरिक को चढ्या छ भन्ने इन्फर्मेसन त चाहियो त, अस्ति सिवलतालको दुर्घटनाबाट पनि त भयो त, अब चलानीमा चाहिँ व्यक्तिको नामै छैन, पान दोकान फलफुल पसल भनेर लेखिएको छ, त्यसैले हामीले सार्वजनिक यात्रा चलाउनु हुँदैन भन्ने कुरो नै हो, महासङ्घले त्यसलाई स्ट्रिक्टली भनेको छौँ र चाहिँ अनिवार्य टिकट काटेर मात्रै यात्रा गराउनु छोडेका छौँ, यदि नगराउने व्यक्तिलाई चाहिँ कारवाही पनि गर्नुपर्छ र टिकट नलिने नलिकन चढ्ने मान्छेलाई पनि कारवाहीको घेराभित्र ल्याउँछ, तर चाडबाडको बिना कारवाही गर्ने भन्दा पनि यसलाई चाहिँ यसबारे चाहिँ अनुरोध गरौँ, चाहिँ यो अनुरोध गरेर चाहिँ अगाडि बढाउँ र आगामी दिनमा यसलाई स्ट्रिक्टली लगाउँ भनेका छौँ। अब सवारी साधनमा जिपिएस अनिवार्य राखेर चाहिँ यसलाई प्रविधि मैत्री बनाएर लगाउँ भनेर हामीले नै प्रस्ताव महासङ्घले नै प्रस्ताव सरकार समक्ष गराएको छौँ, सरकारले हामीले प्रस्ताव राखेका कुरालाई सरकारले इन्फोर्स गरिदिनु पर्यो, त्यसलाई कानुनी रूप बाध्यकारी बनाएपछि के हुन्छ भने अनि मान्छेले हाम्रो एउटा मानवीय चाहिँ स्वभाव हुन्छ नि, सकेसम्म पालना गर्न नपाए हुन्थ्यो, चाहिँ कानुन तोड्न पाए हुन्थ्यो भन्ने एउटा ह्युमन एउटा चाहिँ मानवीय एउटा स्वभाव हुन्छ, त्यसलाई कन्ट्रोल गर्नको लागि नै यो देशमा प्रहरी प्रशासन संयन्त्र बनाएको हो नि त, सबै राम्रा काम गर्ने सबै चाहिँ असल हुने भइदिए त त्यो सङ्गठन नै चाहिँदैन थियो होला, त्यो हुनाले यसमा भएका विकृति सार्वजनिक यातायातमा भएका विकृतिहरूलाई समाधान गर्नको लागि अब सबै हामी मिलेर नै गर्नुपर्छ भन्ने नै कुरो हो र त्यसमा सबभन्दा महत्त्वपूर्ण मुद्दा अर्को भूमिका हजुरहरूको पनि हुन्छ मिडियाको पनि हुन्छ, यसले सकारात्मक सन्देशहरू दिने जनचेतनाका कुराहरू चाहिँ अगाडि बढाइदिने, जसरी आज तपाईँले एउटा इन्स्टिट्युसनल रूपमा चाहिँ रेडियो नेपालले अब एउटा चाहिँ महासङ्घलाई बोलाएर के कुराहरू राख्नु हामी छलफल गरिरहेको छौँ, यसले पनि धेरै कुराहरू सहजीकरण गर्छन् र आज यो चाडबाडका बेलामा मात्र नभइकन अरू बेलामा पनि सार्वजनिक यातायातलाई महत्त्व दिएर यो चाहिँ संचार माध्यमहरूले यसलाई बेला बेलामा झगझगाइदिने काम नागरिकलाई अवेर गराइदिने काम गरिदिनु भयो भने यसले चाहिँ राम्रो हुन्छ भन्ने नै हो, सबै मिलेर यसलाई सम्हाल्नुपर्छ।
अझ अर्को कुरो यहाँले पनि जोड्नुभयो, नागरिक समाजको सहकारी यात्रुको सहकारी कुरा गरिरहँदाखेरि हिजोको जुन सवारी साधनमा हुने कर्मचारीहरूको बानी व्यवहार अहिले त परिवर्तन भएको छ, विगतमा भन्दा केही परिवर्तन भएको छ, तर पनि अझै पनि यातायातका साधनहरूमा बस्ने त्यहाँ जाने जुन कर्मचारीहरूको बानी व्यवहारका कुराहरू अथवा बिहेभका कुराहरू हुन्छन् नि, अझै पनि हामीले जसरी चाहिँ तिनीहरूलाई ट्रिट गर्नु पर्थ्यो, व्यवसायीको तर्फबाट हाम्रो कर्तव्य यो भन्नु पर्थ्यो, त्यो गर्न नसक्यो कहीँ कतै खड्केको छ यहाँलाई?
हजुर
हजुर,
यो कुरामा चाहिँ के हो भन्दाखेरि तपाईँले कुरा दिनुभयो, अहिले परिवर्तन हुँदै गएका छन्, त्यो कुरो क्लियर हो। र चाहिँ अर्को कुरा चाहिँ के हो भन्दाखेरि अहिले लगभग लगभग हामीले केही चाहिँ दाङबाट चल्ने त्रिशुली यातायातले हालै मात्र के भन्दाखेरि महिला परिचालकहरू पनि लाइन लङ रुटमा उहाँहरूले बाट सेवा दिन थालिएको छौँ। बिस्तारै यो सेवा चाहिँ मर्यादित हुँदै गएको छ भन्ने कुरो त्यसले पनि आभास देखाउँछ, किनभने महिलाले चाहिँ एउटा चाहिँ परिचालिकाको रूपमा रात्रिकालीन गाडीमा चाहिँ हिँडडुल गर्न सक्ने चाहिँ आफ्नो सेवा दिन सक्ने भने के मर्यादित हुँदै गएको भन्ने त्यसले आभास दिन्छ। तर तपाईँले उठाउनु भएको कुरा महत्त्वपूर्ण कुरा कहाँ छ भन्दाखेरि यो विषयमा हामीले चाहिँ कुरा गर्दै गर्दा मैले त्यो हुनाले अहिले कहाँ जोडेँ भन्दा त्यो प्रतिवेदनतिर म गएँ। प्रतिवेदनमा यी भएका समस्याहरू त्यो मैले अघि पनि
भने यहाँकै भने प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुने हो भने यसरी समस्या समाधान हुन्छ भन्नु हुन्न यहाँले?
तपाईँले सर्टकटमा भन्नुभयो हो, म अब सबै त नभनौँ 80% यसमा भएका विकृतिहरू, यसको लगानी श्रमिकका विषयहरू, सार्वजनिक यातायातलाई प्रविधि मैत्री बनाउने जुन जुन जनचाहना चाहिँ छ, सरकारको चाहना छ, सबैको चाहना छ, त्यसलाई छिलफुल गर्नुको लागि धेरै त नभनौँ 80% चाहिँ समाधान हुन्छ।
हजुर, पटक पटक र वर्षे नै आइरहने कुरा के हो भने खाना खाने ठाउँ एउटै हुन्छ, निश्चित ठाउँ हुन्छ, यात्रुसँग विकल्प यात्रुलाई विकल्प दिइँदैन, बाध्यात्मक अवस्थाले खानुपर्ने हुन्छ, गुणस्तरीय खानेकुराहरू हुँदैनन्, चर्को मूल्य तिर्नुपर्छ, यदि कहिलेकाहीँ राति सेवामा अलिकति बढी लिनु त स्वाभाविक हो, अत्याधिक सामान्य भन्दा डबल त्रिबलसम्म चाहिँ पर्ने हुन्छ यो खानेकुराहरूमा भन्छन् होइन, यो देखिन्छ पनि। अब यात्रुहरूलाई पनि विकल्प दिएर त्यस्तो चाहिँ बढी होटलहरू भएको ठाउँ, खाना खाने ठाउँ यतातिर लैजानेतर्फ पनि त अब यहाँहरू सोच्नु पर्यो नि, अब उहाँहरूलाई पनि एउटा निश्चित कुनै व्यापारीकोमा लगेर त हुल दिने, खाए खा नखाए बस भन्ने अवस्था त छ नि त त्यो
100%। यो कुरामा मेरो स्वतन्त्र सहमति छ। 2 रुपियाँका लोभले हाम्रा साथीहरूले जुन किसिमको अहिले त्यो गरिरहनु भएको छ यो हट्नुपर्छ भन्ने नै हो। मैले त यो देशभरि जाँदाखेरि पहिलो इस्यु नै यही दुईटा चालकका इस्युहरू त अहिले अब गर्न छोडेँ, किनभने लगभग दुईटा चालक चलाउन थालिसके। सुरु सुरुमा मैले त्यो बोल्ने नै गरेका थिएँ, निर्देशन दिने गरेका थिएँ। अहिले चाहिँ यो चाहिँ खानाको इस्यु छ, बोली र मिठो बोली र मिठो खाना,
हजुर
दुईटा इस्युलाई चाहिँ हामीले महासङ्घले अरोज गरेर चाहिँ यो हरेक चाहिँ सेक्टरमा हामीले भनेका छौँ। अब यसको कुरालाई हामीले के भन्यो, अब चाहिँ सरकारसँग हामीले के भनेका छौँ भन्दाखेरि अब 3 तहको सरकार छ हामीसँग, सङ्घीय सरकारको आफ्नो एउटा दायित्व होला सार्वजनिक यातायातको बारेमा, प्रदेश सरकारको एउटा हो, अब स्थानीय सरकार पनि यसमा अगाडि आइदिनु पर्यो, किनभने जति पनि चाहिँ रेस्टुरेन्टहरू छन्, खाना खाने ठाउँहरू छन्, हाम्रा साथीहरूले रोक्ने ठाउँ छन्, त्यो कुनै न कुनै स्थानीय सरकारको मातहतमा पर्छ होइन। त्यसको चेक जाँच गर्ने, त्यो लायक छ कि छैन, खान योग्य छ कि छैन, त्यसका खाद्यान्नहरू ती शुद्धता छ कि छैन, ती कुराहरूलाई चेक जाँच गर्ने स्थानीय सरकारले गरिदिने हो भने यो धेरै सुधार आउने सक्नुहुन्छ। मैले त्यो उनीहरूले एउटै पक्षले मात्र भएन कि यसलाई चाहिँ सबै मिलेर चाहिँ यसलाई सुधार गर्नेतिर लानुपर्छ। त्यसमाथि पनि अझै हामीले चाहिँ के भन्दा लामो दूरीमा यो थकान हुने र जुन चाहिँ हाइवेमा यो ठाउँ ठाउँमा धेरै चेकिङ हुने कुराहरूलाई पनि व्यवस्थित गर्नुपर्छ। शनिबारकै दिन चाहिँ माननीय गृहमन्त्रीज्यू रमेश लेखरजीसँग बसेर पनि यी विषयमा पनि ठुलो छलफल भएको छ र उहाँ पनि यो कुरामा बहुत सिरियस हुनुहुन्छ र तुरुन्तै यसलाई चाहिँ भएको कुराहरू यो राजमार्ग भएका प्रहरीले गर्नुपर्ने कुराहरूमा हामी गर्छौँ भन्ने कुरामा कमिटमेन्ट गर्नुभएको छ। ती कुराहरू सबै मिलेर गऱ्यौँ र यो रिफ्रेस सेन्टर जहाँ चाहिँ विश्राम स्थलहरू चाहिँ निर्माण गर्ने स्थायी खालका चाहिँ निर्माण गर्नु पर्यो। अब त्यो सवारी साधनहरू पनि अब इभी चाहिँ यो चाहिँ ब्याट्रीबाट चल्ने चाहिँ सवारी साधनहरूको मात्रा बढ्दै गएको छ, त्यस्ता ठाउँका लागि चार्जिङ स्टेसन पनि राख्छ। एउटा चाहिँ जुन चाहिँ रिफ्रेस सेन्टर हुन्छ विश्रामस्थल हुन्छ त्यसलाई अलिकति आधुनिक बनाउनु पर्यो. त्यहाँ चाहिँ प्यासेन्जरले कोरियर जान पाउने, जस्तो तपाईँले अघि भनेको छ, राम्रो स्वस्थ खाना पाउने र चेक जाँच पनि प्रहरीले के गर्ने, बाटा बाटामा रोकेर चेक गर्नुभन्दा त्यस्तो ठाउँमा चेक गर्यो भने के भने चालकलाई पनि रेस्ट हुन्छ, नागरिकलाई पनि सहज हुन्छ, सबैलाई सहज हुने. अब इलेक्ट्रिक गाडी छन् भने त्यहाँ चार्ज पनि हुन सक्ने, अथवा चाहिँ गाडी छन् भने फ्युल पनि हाल्न सक्ने किसिमको चाहिँ त्यो योजनाबद्ध ठाउँ ठाउँमा देशभरि नै यस्ता किसिमका विश्राम स्थलहरू हामीले निर्माण गर्यौँ. सरकारी पक्ष हामी सबै मिलेर यी क्षेत्र मिलेर गर्यौँ भने धेरै सुधार हुन्छ, तपाईँले राखेको अपेक्षा पुरा हुन्छ.
हजुर, हामी कुराकानीको अन्त्यम पुगेका छौँ, एकदमै छोटकरी भन्ने होला. अब त्यसो भए अग्रिम टिकट कहिले खुल्छ र यात्रुहरूले अहिले चलिआएको भाडाभन्दा महँगो तिर्नुपर्छ या पर्दैन यो पालिको दसैँ तिहारमा?
त्यो त मैले अघि नै भनिहालेँ, अब अहिले तिर्न पर्दैन.
हजुर,
जे रेट छ त्यही नै हो. तर समस्या तपाईँहरूलाई कहाँ आउँछ भन्दाखेरि, होइन यदि त महँगो भयो भन्ने आउँछ, तर हिजो नर्मल अवस्थामा दिने भाडा र अहिले भाडा भनेको चाहिँ फुल रेटमा छाडिन्छ. सरकारले तोकेको भाडा काट्दाखेरि हिजो म 500 गइरहेको थिएँ, आज चाहिँ 1000 लियो भन्ने चाहिँ गुनासो चाहिँ आउन सक्छ, तर रेटभन्दा माथि लान्छ. जस्तै अहिले हेर्नु न, हवाई यात्रामा धनगढी जाँदाखेरि 7000 टिकट पाइन्थ्यो भने अहिले 17000 भन्दा टिकट पाइँदैन.
हजुर, हुन्छ हुन्छ हुन्छ.
अर्को एउटा कुरा मैले अन्तिम जाँदै गर्दाखेरि मैले जनसर्वको विषय भने, मैले सम्पूर्ण नागरिकलाई मैले अनुरोध गर्न चाहन्छु, यात्रुलाई अनुरोध गर्न चाहन्छु, टिकट लिँदाखेरि युनिफर्म लागेको र आइडेन्टिटी कार्ड बोकेको व्यक्ति आधिकारिक व्यक्तिसँग मात्र आफ्नो नाम उल्लेख हुने गर्ने चाहिँ टिकट काटेर यात्रा गरिदिन अनुरोध गर्छु.
हुन्छ अध्यक्ष, धन्यवाद. अहिले हामीले कुराकानी गरौँ नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर सुवारसँग. यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पूरा हुन्छ. प्राविधिक सहकर्मी किरण काप्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु. नमस्ते.